وبه نستعين وهو خير المعين صلى الله على سيدنا محمد وآله الطاهرين صلى الله عليه وسلم. قرآن کریم کی روشنی میں ابلیس اور شیاطین اور ان کے احوال کا موضوع ماہ مبارک کے رمضان کی مناسبت سے آپ کی خدمت میں پیش کیا جا رہا تھا. قرآن کریم کی آج ہم ایک آیت کو سرنامہ کلام بنائیں گے، لیکن اپنے موضوع پہ جلد منتقل ہوں گے کہ وقت کی قلت کی وجہ سے آج ہماری گفتگو کم ہو پائے گی. قرآن کریم میں سورہ نحل آیت نمبر 63 میں ارشاد باری تعالی ہوتا ہے، تاللہ لقد ارسلنا الى امم من قبلک، کہ اللہ کی قسم، قسم کھا کے کہا جا رہا ہے کہ ہم نے آپ سے پہلے بھی ان قوموں اور امتوں کی طرف رسول بھیجے. یہ جو قرآن بار بار تاکید کر رہا ہے، اصرار کر رہا ہے، تکرار کر رہا ہے کہ ہم نے بھیجے رسول، مبعوث کیے، تو وہ ہمارے لیے ہی ہیں. جو ایک اہم ہم غفلت کا شکار ہوتے ہیں، وہ اہم غفلت یہی ہے کہ ہم نے بعض وہ اہم اہم امور رکھے ہیں کہ جن میں وہ لوگ مبتلا ہوئے اور ہلاک ہو گئے، جبکہ ہم ان سے بالکل عاری ہیں. جبکہ حقیقت یہ ہے کہ ہر انسان کے مطابق آزمائش بنتی ہے. وہ اگر اس طرح کی نوعیت کی ہلاکتوں سے دوچار ہوئے یا اس طرح کے امراض سے دوچار ہوئے اور پھر ہلاک ہوئے، تو ہم اپنا جائزہ لیں کہ کس نوعیت کے ہمارے اندر امراض ہیں، وہ بھی تو ہمیں ہلاک کر دیں گے. لہذا یہ ہے کہ رسول اللہ نے بھیجے، طبیب بنا کے بھیجے، وہ علاج کرتے ہیں، وہ نسخہ دیتے ہیں، وہ مریض کو مرض اس کا بتاتے ہیں. اگر وہ مریض اس نسخے پہ اوپر عمل کرے، وہ نجات یافتہ ہو سکتا ہے. تاللہ لقد ارسلنا الى امم من قبلک، آپ سے پہلے قوموں کے اندر ہم نے، امتوں میں رسول بھیجے. فزین لهم الشیطان اعمالهم، شیطان نے مزین کر دیے ان کے اعمال، وہ جو عمل انجام دیا کرتے تھے وہ مزین کر دیے. یہ عمل ضروری نہیں ہے کہ حتماً برائی والا ہو، بلکہ وہ اچھائیاں جن کے ذریعے سے اصول کفر ابلیس پیدا کر دیتا ہے، ان اچھائیوں کی طرف بھی تو ابلیس ہی لے کے جاتا ہے. لہذا صرف یہ نہ سمجھیں کہ صرف یہ برائی آئی تو یہ ابلیس کی طرف ہے. جیسے پہلے بھی کئی واقعات گزر چکے ہیں، عابد کے پاس عبادت کی راہ سے آتا ہے، فقی کے پاس فقاہت کی راہ سے آئے گا، وہ انہی کی طرح ان کے درمیان بن کے آتا ہے، اس لیے پہچاننا چاہیے. اور پھر مختلف طرح کی باتیں، مختلف طرح کے منصوبے وہ مزین کر کے ذہن میں پیش کرے گا. جیسے ہمارے ہاں معاشروں کے اندر بعض چیزیں رائج بھی ہیں، مثلا فلاں بڑے منصبدار سے تعلق لگا لو، سفارش کرے گا، تمہارا مسئلہ حل ہو جائے گا. یہ عام ایک فکر پائی جاتی ہے. حتی علماء طلاب میں آپ ہزار کوششیں کریں کہ اس سے کوئی نتیجہ نہیں نکلے گا، آؤ استقامت کی طرف آؤ، آؤ ہم پرعزم ارادے کے ساتھ ایک نیک اور خیر کا عمل بارگاہ الہی میں جاری کریں، لیکن وہ اس طرف آتا ہے. جو اس کے اپنے بڑے ہیں قوم اور قبیلے کے، وہ ان کے سامنے جھک جاتا ہے. قرآن کریم میں آیت اللہ جوادی عاملی حافظہ اللہ تعالی تفسیر قرآن کے ضمن میں ہی ملا کا تذکرہ کرتے ہوئے بیان کرتے ہیں، اور اسی طریقے سے آبا کا تذکرہ، کہ قومیں اپنے آباؤ اجداد کو بہت بڑا مقام دیا کرتی تھیں اور انہوں نے ان کو ذلیل و رسوا اور گمراہ کر دیا. لہذا جو ہر مسئلے میں جانتے ہیں کہ یہ حق ہے، لیکن اپنے علاقائی طور طریقوں اور علاقائی بزرگوں کے سامنے جھک جاتا ہے، یہ دین کی راہ سے انہیں ہٹا دیں گے. لہذا ایک یہ ہے. اسی طریقے سے امرا ہیں، بڑا مزین کر کے ذہن میں آتا ہے کہ ان سے تعلق بڑھایا اور یہ کیا وہ کیا، فلاں فلاں مسائل حل ہو جائیں گے. وہ اپنے پیچھے لگا کے بہکاری تو بنا دیں گے، لیکن مسئلہ کوئی بھی حل نہیں ہوگا اس میں سے. لہذا نیت کو مسلسل خالص انسان کو کرنا پڑے گا، قدم اٹھانے کے لیے محکم پن لانا پڑے گا. یہ سارے اعمال کیوں ہو کے دکھا رہے ہیں ہمیں؟ مثلا کیوں منصبدار کے پیچھے بھاگ گئے؟ کیوں ہم ایک غلط طریقہ کار، جیسے ہوتے ہیں نا یار، فلاں پیپر دے لو، فلاں پیپر دے لو، اور یہ کہ دکھا کے ہم چلے جائیں گے. حتیٰ کہ بعض ایسے ہیں کہ انہوں نے پاکستان کے بل دکھا کے کوششیں کی ہیں داخلے کی. یہ عمل کس نے مزین ان کے ذہنوں میں کر دیا؟ اسی طریقے سے कितनी ही हमारे पास ऐसी उमूर हैं कि लंबी लंबी फहरिस्त है अपनी मदा और सताइश के पीछे कुछ भी नहीं है, और वो पब्लिसिटी करके लोगों से पैसा बटोरते हैं। किसने ये अमाल मुजयन कर दिए? फ़ज़य्यना लहुम शैतान व अमालहुम, बुरी रस्में, बिदात, गलत मंसूबा बंदी, ये सारे के सारे वो अमाल हैं कि जो शैतान ने मुजयन किए हैं। शैतान मुजयन करता है कि इतनी ऊंची आवाज़ में बोलो और ये करोगे वो करोगे और तुम्हारा दबदबा बन जाएगा। शैतान है कि जो कहता है कि इस जगह अकड़ दिखाओ, इस जगह ज़ातियात का मसला बना दो। जैसे ये तो हमारा गहरा तजर्बा है, आप सारी उम्र उनसे नेकी करते रहे और उनकी ख्वाहिश के ऊपर आप उनके लिए सहूलियात की फराहमी करते रहें, वो एक छोटे से ज़ाती मसले के ऊपर अकड़ दिखा के बस गायब हो जाएगा, एक छोटे से मसले के ऊपर, जो कभी भी ना मदद करेगा ना काम करेगा, हर जगह पे मनफी तौर पे प्रोपेगेंडा और पब्लिसिटी करता रहेगा। ये मदारिस की दुनिया में आम है, कोई किसी किस्म की खातर में उसे नहीं लाएगा। मसला पीछे क्या है? एक उसकी ज़ातियात का मसला, ना कि दीनी मसला। बस हम हमारे साथ दोस्त से, भाई से, फला मेरे इलाके का है, उससे मदद के लिए आमादा होगा, दीन के प्लेटफॉर्म से, दीनी इदारे से मदद के लिए आमादा नहीं है। क्यों मदद के लिए आमादा नहीं है? ज़ाती मसला जी। ज़ातियात तो दीन की राह में कोई हैसियत नहीं रखती। बस अब मेरी बात नहीं मानी जा रही। अच्छा, नहीं मानी जा रही तो गुजारिश करें, गुजारिश भी कानून के दायरे में करें। अल्लाह ने कोई वलायत थोड़ी दी हुई है मुझे किसी के ऊपर, या किसी को मेरे ऊपर भी वलायत नहीं दी। बाहमी तआहुद है, बाहमी आपस में एक हम फिकर, हम हदफ हैं, और एक दूसरे के ऊपर हकूक़ पैदा करते हैं, उसके तहत आगे बढ़ें। उसके तहत आगे बढ़ें तो अखलाकियात का दामन नहीं छोड़ सकते, विलायत और इजारादारी नहीं दिखा सकते, बेजा जुल्म सितम नहीं कर सकते। ये सारे जुल्म सितम के तरीके, अना, अकड़पन, जिद्दबाजी, हठधर्मी, सुस्ती, गफलत, ये किसने मुजयन करके दिखाया? फ़ज़य्यन लहुम शैतान व अमालहुम फ़हुवा वलीहुम अल्यौम, वलीहुम अल्यौम, आज के दिन यही इनका वली हैं। वलहुम अज़ाबुन अलीम, इनके लिए दर्दनाक तरीन अज़ाब है। इस मौजू को इंशाल्लाह के इसको अगले दर्स में हम पढ़ेंगे कि आमाल किस तरह से मुजय्यन किए, कि उसकी आयात और रिवायात से भी हम कोई शवाहिद लाएँ ताकि अपनी ज़िंदगी में ये बात जान सकें, क्योंकि हर लहजा ये मौका हमें आ रहा है दो में से एक अमल अंजाम दे। हर लहजे ये जो दो में से एक अमल अंजाम देना, अगर गलत अमल अंजाम हो गया है वो अपने वजूद में मुहासबा नहीं करेंगे, नहीं पता लग सकेगा। जैसे अर्ज किया कि बाज़ुकात छोटी छोटी चीज़ें ऐसी होती हैं कि इंसान जो है उसमें एक और अंदाज से सोच रहा है। हम भी इसी तरह सोचा करते थे, याद है मदरसे में बाज़ चीज़ें हसास इंसान अपने वजूद पर वैसे ही कर लेता है। मिसाल के तौर तो पर उस्ताद पढ़ा रहे हैं, अब हो गया अजान भी हो गई, टाइम भी हो गया, तो वहाँ पे ठीक है कि फोकियत देनी चाहिए, बेहतरीन चीज़ है, लेकिन अल्लाह ताला ने वाजिब नहीं की। मोमिन की इज्जत उससे बालातर है। अच्छा, वहाँ पे उस्ताद का एहतराम, वो बालातर है, उसकी तोहीन जायज़ नहीं है शरण। और एक दो लड़के एतराज़ करने शुरू हो गए, उस्ताद जी है वो है फलां, पहले तो उसने खूब जब्त किया, क्योंकि अगर बाहर के ये इसी तरह इंटरनेशनल तमाम अफराद बैठे होते हैं, मजबूरन भी हो, मजबूरी भी होती है, और बाज़ अच्छे असातिज़ बाज़ तो भड़क उठते हैं। वो भड़कना भी गलत है, क्योंकि उसका तकाज़ा बिलाखिर ठीक है लेकिन मोरद गलत है। वो नहीं आदाब से वाकिफ़, आलिम तो आदाब से वाकिफ़ है। हर दो इम्तहान में फंस गए, सिर्फ एक नहीं, हर दो इम्तहान में फंस गए। जिसके ऊपर एतराज़ किया वो भी बदअख्लाकी दिखाए, वो भी अपनी कुव्वत का मुजाहरा दिखाए, वो भी उसे अपने तौर पे दबा दे। इसे शैतान ने मुजय्यन करके ये अमाल पेश किए, और उसने जो एक अमर अंजाम दिया कि अल्लाह ताला ने नमाज के लिए वसअत रखी है, इख्तियार रखा है, आप जमात से पढ़ें या ना पढ़ें, क्लास से बाहर जाना आना कोई उसमें नहीं है, सिर्फ पूछ गुछ होगी वो बता सकता है, उसे छोड़ दिया जाएगा, कोई मसला नहीं है। वो चाहे इख्तियार से वो जाके ख़ुद कदम उठाए। मसीह इमाम खुमैनी रहमतुल्लाह उन जंगों के आलम में पूरे के पूरे ईरान के जो मनसबदार और बड़े ओहदेदारान हैं उनके साथ मीटिंग में शरीक होते थे। मीटिंग हो रही है और मीटिंग भी हसास मौजूआत के ऊपर है, जंगी मसाइल हैं, इकतसादी मसाइल हैं, जो अंदरून खाना ईरान के अंदर खाना जंगी के मसाइल उठे हुए हैं, सियासी जो एक भरपूर तरीके से बहरान आया हुआ है, ये इन मौजूआत बहुत अहम मौजूआत हैं। टाइम होता था तो उन्हें नहीं कहते थे उठो नमाज पढ़ो, घड़ी को देखा वक्त हो गया, खुद खामोशी से उठ के जाते थे। ये तरीक़ेकार दुरुस्त तरीक़ेकार है। लेकिन इसमें सबसे बेहतरीन तरीक़ेकार क्या है कि इन यानी ये सिर्फ मिसाल इसलिए अर्ज़ की कि दीन की राह से किस तरह से आता है और दिलों में शिकवे शिकायत और दीगर चीज़ों को आबाद करके इब्लीस चला जाता है, मुज़य्यन करके पेश करता है। इस तरह से कई वाक़यात हमारे पास हैं, सीरत अहले बैत अलैहिस्सलाम के मवारिद हमारे पास हैं। मसलन आयतुल्लाह बहजत रहमतुल्लाह अलैह, वो सूरज जो है वो सफ़ेदी छा जाती थी, अभी सूरज निकला नहीं है, तब जाके नमाज फ़जर पढ़ाते थे। हैरान भी होते थे लोग कि क्यों उस टाइम नमाज फ़जर पढ़ाते हैं। इसी तरह बाज़ अफराद हैं कि कभी कभी मसलन नवाफिल पढ़ते हैं। अब मजमे में वो नवाफिल पढ़ें, सारे तो ये कहेंगे कि तो हमेशा ही नवाफिल पढ़ता है। नहीं, वहाँ पे वो बंदा नवाफिल नहीं पढ़ रहा, आप अंदर टकराएगा। अगर वो मुनसिफ मिजाज हो तो अल्लाह के साथ मामला दुरुस्त रखेगा। असल यही है, मामला खुदा के साथ दुरुस्त रखे। शैतान मुज़य्यन आमाल करके अल्लाह की इताअत से इंसान को बाहर निकालना चाहता है। इसलिए इन आयात का तजिया तहलील इंशाल्लाह हम आगे पढ़ेंगे ताकि हमें अपने मुताबिक पता लगे। ये बहुत मुहिम है। दीनदार तबका इस टाइम सबसे ज़्यादा अखलाकी अमराज के अंदर धंसता चला जा रहा है। हसद है, तकब्बुर है, गीबत है, तोहमत है, हत्ता गालम गलोच की नौबत आ जाती है। कीना है, बुगज, नफ़रत, दूरियाँ बेजा तौर पर सारे के सारे उनके जड़ की आए। ये इबलीस ने मुज़य्यन उनके आमाल, हर एक को अपना अमल बड़ा अच्छा लगता है, जिससे पूछ रहे हो इतनी लंबी तारीफें करेगा, और अगले का सिर्फ ऐब नज़र आता है। क्यों ऐब नज़र आया ये भी उसको आश्कार करके दिखा दिया, मैं झूठ तो नहीं बोल रहा, ये ऐब तो है उसमें। सखें अयूब तो होते हैं लोगों में, अयूब से पाक हो तो मासूम हो जाए ना। लोगों ने मासूम को भी नहीं छोड़ा, राह हक के ऊपर चलेंगे तो मासूम भी गालम गलोच और ख़तरात और मुख्तलिफ तरह की मुसीबतों और आजमाइशों का शिकार होता है। तो ये आपने मुलाहिज़ा किया कि मुहासबे नफ्स इस मैदान में बहुत ज़रूरी है, बहुत ज़रूरी। आए हम इस बहस को ख़त्म करें ताकि अगला हमारा मौरिद इबलीस के इनवान से रवायात की रोशनी में शुरू हो सके, और वो है कि अम्बिया अलैहिस्सलाम के पास इबलीस का आना और मुख्तलिफ हरबों की खबर देना। क्योंकि इबलीस का मुबारजा तो नहीं अम्बिया अलैहिस्सलाम से सामने आके हो सकता, क्योंकि नबी तक तो रसाई नहीं है असलन इबलीस की, और इबलीस नाउम्मीद है, नाउम्मीद है कि वो इन्हें बहका सकेगा। इसलिए अपने तौर पे छेड़छाड़ अपने तौर पे करता है, लेकिन वो असलन सुल्तानियत व सल्तनत अल्लाह के नेक बंदों पे नहीं रखता, ना इन औलिया यानी अम्बिया व आइमा अलैहिस्सलाम पे रखता है, और ना उनके हकीकी पैरोकारों को वो अपने दस्तरस में ले सकता है। क्योंकि इन नकैद शैतान कान ज़ईफ़ा, ये जो शैतान का मकर है, शैतान का वसवसा, ये ज़ईफ़ है, ये कवि नहीं है, ज़ईफ़ है। इस्तेकामत चाहिए, तवज्जो चाहिए बस, क्योंकि मेरी तवज्जो इस अमर की तरफ है, इसलिए मैं ये बोल गया, मैं ये कह गया, ये कर गया। गफलत इंसान को मारती है, गफलत बहुत ख़तरनाक चीज़ है, सुस्ती बहुत ख़तरनाक चीज़ है। ऐसा इन नकैद शैतान काना ज़ईफ़ा, जो उसूल बुराई अंजाम दिए हैं उनमें से दूसरा है शराब की तैयारी। जिनसी बहरारवी को तफसील से आपने मुलाहिज़ा किया कि उसमें सिर्फ हमने उन नुक्कात को देखा था जो असल बुनियाद की हैसियत रखती हैं, कि अगर उनको कंट्रोल कर लिया जाए जिनसी बहरारवी माशरे से ख़त्म हो जाएगी। अलकाफ़ी में तीन रवायात हैं, इनमें तीन रवायात थोड़ी तोलानी भी हैं, इसलिए आपकी खिदमत में एक रवायत इनमें से एक दो रवायात मुख्तसर और कुछ तोलानी हैं, तो इसलिए जो मुख्तसर हैं वो मैं आपकी खिदमत में पहले पढ़ देता हूँ। सही सनद रवायत है अलकाफ़ी की, जिसमें इमाम सादिक अलैहिस्सलाम फरमाते हैं इन इबलीस लअनहुल्लाह, इबलीस अल्लाह की उसकी ऊपर लानत हो, नाज़अ नूहन फिल कर्म, नूह अलैहिस्सलाम से उसने झगड़ा किया। गालिबन कर्म से मुराद जो है वो खोशे या लगाना है जड़ की पर पौधे, जिसे आप कहते हैं ना नर्सरी लगाना, पनीरी लगाना, पनीरी लगाने को कहते हैं कर्म, काफ रे मीम कर्म, कि झगड़ा किया नूह अलैहिस्सलाम से पनीरी लगाने में। क्योंकि नूह अलैहिस्सलाम का जब तूफ़ान आया तो हलाकत जो है वो आलमी सतह के ऊपर हुई। इख्तलाफ है मुफस्सरीन में, बाज़ कहते हैं जहाँ पे रहते थे उधर ही हलाकत हुई, बाज़ कहते हैं कि आबादी इतनी कम थी, टोटल आबादी वो थी। और साइंस भी ये बात बयान करती है कि ज़मीन अपनी खिलकत के बाद बड़े पैमाने पूरी ज़मीन के ऊपर एक तहव्वुल आया किसी दौर में, तो उसे एक शवाहिद के तौर पे वो सिर्फ़ एक एहतमाल देते हैं कि मुमकिन है नूह अलैहिस्सलाम का दौर ही क्यों ना, यानी नूह अलैहिस्सलाम के दौर में कोई खिलकत नहीं बची थी ज़ाहिर है, इसलिए उनको खेती बाड़ी के लिए और दरख्तों की काश्त के लिए यानी शजर मुहिम के लिए उन्हें पनीरियाँ लगाने पड़ी मुख्तलिफ़ जगहों पर। जब उन्होंने ये पनीरियाँ लगाईं, फ़अताहु जिब्रील, जिब्रील अलैहिस्सलाम तशरीफ़ लाए और फरमाया फ़क़ाल लहू इन्ना लहू हक्कन, इबलीस का भी हक़ है क्योंकि ज़मीन से आजमाइश तो नहीं अल्लाह ताला ने ख़त्म करनी, जो कहते हैं इबलीस ख़त्म हो जाता, ये हो जाता, वो हो जाता, अल्लाह ने फिर भी आजमाइश रखनी थी, फिर भी नफसानी ये इम्तिहान में इंसान को डालना था, हरारत यानी ईजाद करनी थी। अगर वो हरारत ईजाद ना होती तो नफ्स कभी भी नशोनुमा ना पाता। बिल्कुल इसी तरीके से कि मसलन दूध के अंदर जो कुछ है हरारत नहीं पहुंचेगी तो उसके ऊपर वो उभर के नहीं आएगा, इसी तरह सोने के अंदर जो कुछ है हरारत नहीं मिलेगी वो चमक उसके अंदर उभर के कभी भी नहीं आएगी, इसी तरह इंसान को नेमात और मुसीबतों की आजमाइश नहीं मिलेगी तो कभी भी इंसान के वजूद के अंदर ये आला इंसानी सिफात उभर के सामने नहीं आएंगी। इसकी एक मिसाल आप इधर से ही ले लें कि खातून है वो शादीशुदा होने से पहले अमूमन आम घरों में उसका अगर ख्याल रखा जाता है, जहाँ पे खातून की इज्जत और एहतराम घरों में है, वहाँ पे देखेंगे उसे कुछ नहीं कहा जाता, देर से उठती है, थोड़ी सी तकलीफ़ में ज़्यादा शोर मचाती है, काम काज की तरफ ध्यान नहीं है, गफलत में वक्त गुजर जाता है। अब कई ऐसी बुरी सिफात हैं कि जो चिपकी हुई हैं, लेकिन शादीशुदा होने के बाद औलाद पैदा होती है तो उस बच्चे के लिए रात भी जागेगी, तकलीफ़ का भी अपने एहसास नहीं करेगी, अपने आप को भूखा रख के उसे सैर करेगी, उसका पेट भरेगी, रहम दिल बन जाएगी सख्त दिली के बजाय, गफलत ख़त्म हो जाएगी, तवज्जो आ जाएगी। एक मुसीबत ने कितनी उसके अंदर आला सिफात पैदा कर दी, अगर साहिब औलाद ना होती या साहिब शोहर ना होती तो ये सिफात उसके वजूद में आती कभी भी ना आती। इसी तरह इंसान मर्द है वो आवारा फिरता रहता है, कोई ज़िम्मेदारी नहीं है, शादीशुदा हो जाता है, अब बेगम के नान नफका की ज़िम्मेदारी है, औलाद के नान नफका की ज़िम्मेदारी है, ये अब ज़िम्मेदार इंसान कभी बनता अपनी ज़िंदगी में? आप कहते हैं कि बहुत कलील लोग वरना बनते। लिहाजा खुदावंद मुताल ने ज़िंदगी को इस तरह से उलझाया है कि इंसान की नशोनुमा हो जाए। इस पूरी ज़िंदगी के उलझाव में हिकमत इलाही आशकार है, वो खिलकत को नशोनुमा देना चाहता है। लिहाजा इन्ना लहू हक्कन, इबलीस का भी हक है। फ़ात ही नूह अलैहिस्सलाम को क्या उसे उसका हक दे देंगे? पीछे एक पूरा वाक़िया है वो आपकी खिदमत में अभी अर्ज़ किया जाएगा तो इसके ये इशारात आपके लिए हल हो जाएंगे। फ़ातहुस्सुलस, ज़मीन का सुलस हिस्सा दे दिया, यानी सुलस कितना होता है? सिवम सुलुस, एक सुलुस क्या होगा? फ़ाताहु सुलुस, तीसरा हिस्सा ना, दो सुलुस क्या हो जाएंगे? यानी एक चीज़ को दो सुलुस कर दें, दो हिस्से उसे दे दिए और एक हिस्सा फिर रह गया। जब एक सुलुस दिया, फलम यर्ज़ा इबलीस लअनहुल्लाह, इबलीस लअनहुल्लाह राज़ी नहीं हुआ। सुम आताहु निसफ, फिर निसफ दे दिए, फलम यर्ज़ा, अभी राज़ी नहीं हुआ। फतरह जबरील नारा, तो जिब्रील अलैहिस्सलाम ने आग फेंकी। फ़अहरक़त सुलुसैन, उसने सुलुसैन को आग ने जला दिया। फ़बक़िया सुलुस, और एक हिस्सा सुलुस रह गया था जो बाकी रह गया। फ़क़ाल मा अहरक़त नार फ़हुआ नसीबहु, आग ने जिस जिस को जला दिया ये हिस्सा इबलीस का है। वमा बक़िया फ़हुआ लक या नूह हलालुन, और ए नूह तेरे लिए बकिया हिस्सा हलाल है। ये इशारा है शराब की तरफ, अंगूर का जो निचोड़ होता है अगर उसका ये दो तिहाई हिस्सा अगर उसे तीन हिस्सों में तकसीम करें तो दो सुलुस जब उड़ जाते हैं, सुलुसैन उड़ जाते हैं, तो तीसरा हिस्सा क्या हो जाता है? पाक हो जाता है। सही है, असल में फ़िकी हुक्म भी इसी तरीके से है कि दो सुलुस अगर उसके रह जाए, उड़ जाए तो चले जाए, फिर क्या हो जाएगा? तीसरा हिस्सा उसका पाक हो जाएगा। आए अब इस वाक़े को हम दीगर अहादीस से देखते हैं कि किस तरीके से ये अंजाम पाया, क्योंकि کیونکہ آدم علیہ السلام کا دور اور نوح علیہ السلام کا دور، یہ دور انسانی زندگی اور خلقت کے اعتبار سے کیا ہے، اہمیت کے حامل ہے، اور آغاز زندگی بھی انہی سے ہے۔ پہلی حدیث ہے باب اصل و تحریم الخمر، اس میں بیان کرتے ہیں کہ سألت ابا عبد اللہ، میں نے امام صادق علیہ السلام سے، ابو ربیع الشامی پہلی حدیث میں ذکر کرتے ہیں، میں نے اصل خمر، شراب اصل میں کہاں سے آئی، کیونکہ کیف کان بدء حلال، بدء حلال و حرام، یا کہ حرام الحلال کہاں سے شروع ہوا، یہ شراب کے حوالے سے حلال اور حرام، اس کا آغاز کہاں سے ہوا، ومتى اتخذ الخمر، اور کب سے یہ خمر بنایا جانا شروع کر دیا گیا۔ امام علیہ السلام نے فرمایا ان آدم علیہ السلام لما هبط من الجنہ، جب جنت سے آدم علیہ السلام اتر آئے، اشتہا من ثمارها، پھل انہیں بڑے اچھے لگتے تھے جنت کے۔ یہ جنت کہاں پہ تھی، کئی احتمالات، اب ممکن ہے کسی اور سیارے میں ہو، یہ احتمال کو قوی قرار دیا گیا ہے، ممکن ہے کسی اور سیارے میں ہو، اور یہ بھی احتمال قوی قرار دیا گیا ہے زمین ہی کی کسی خطے میں ہو، زمین ہی کے کسی خطے میں ہو۔ یہ اس صورت میں ہے کہ اگر ہم مان لیں کہ یہ واقعہ جو الفاظ سے ظاہر ہے اسی طرح انجام پایا، لیکن اگر ہم اس بات کے قائل ہو جائیں، یہ سمجھانے کے لیے ایک تمثیل ہے، جیسے کہ بعض مفسرین نے یہ بھی احتمال دیا کہ یہ کیا ہے، تمثیل ہے، جیسے آپ نے یہ بیان کرنا ہو کہ لالچ کا انجام برا ہوتا ہے، تو آپ یہ بات کیسے ایک بچے کو سمجھاتے ہیں، ایک کہانی ایجاد کرتے ہیں، کوا تھا، ایک لومڑی تھی، کوے کے منہ میں ٹکڑا تھا، اور یا اسی طرح کتے کا، ایک کتا تھا، اس کے منہ میں ٹکڑا تھا، وہ گیا پانی میں، دیکھا اسے ایک اور کتا نظر آیا جو اتنا خوبصورت گوشت کا ٹکڑا نظر آیا، اس نے وہ بھی اسے چھیننے کے لیے منہ کھولا، تو یہ بھی گیا، لالچ کا انجام برا۔ یا اس طرح سے ہے کہ جلد باز نقصان اٹھاتا ہے، مختلف محاورے بھی ہمارے ہیں نا، مختلف محاورے بھی بنے ہوئے ہیں کہ کوا چلا ہنس کی چال، کہ اسے ہنس جو ہے وہ اس کی چال چلنا پسند تھا، اور پورا ایک واقعہ گھڑا، اور اس کے مقابلے میں یہ بات بیان کرنا چاہیے کہ انسان جو اس کے پاس ہے اسی کے مطابق زندگی بسر کرے، اپنے چادر دیکھ کے پاؤں پھیلائے، یہ بھی ایک محاورے کے طور پہ۔ ان سب کے پیچھے کیا ہیں، کہانیاں۔ بعض کہتے ہیں کہ خداوند متعال نے خلقت کے آغاز، جو انسان کی خلقت ہے اس زمین کے اوپر مختصر وقت کے لیے، اس بات کو سمجھانے کے لیے، اب ہر انسان تو باشعور نہیں ہے کہ فلسفے فوراً سمجھ جائے، تکبر کیا ہے، حسد کیا ہے، اور لالچ کیا ہے، یعنی حرص کیا ہے، تو یہ بات سمجھانے کے لیے اس واقعے کو اس طور پہ پیش کیا ہے کہ خلافت کا مقام کیا ہے، کہ ہر چیز اس کے سامنے سر تسلیم خم ہے، اور اس کا جو مقابل ہے وہ ابلیس اور اس کے جنود اور لشکر کہلائیں گے، اور اصل جنگ یہ ہے۔ بعض کہتے ہیں کہ آدم علیہ السلام کے زمین پہ اترنے سے پہلے والا واقعہ وہ اس طور پہ اللہ تعالیٰ نے تمثیل کے طور پہ ذکر کی ہے۔ بہرحال احتمالات مختلف ہیں، کیونکہ قرآن کریم نے اس دنیا کے باغات کو بھی جنت کہا ہے، جیسے سورۃ القلم میں بھائیوں کا واقعہ قرآن کریم نے ذکر کیا ہے، ایک حسین باغ کو کیا قرار دیا، جنت قرار دیا ہے، اس لیے یہ بھی ممکن ہے زمین کے اوپر ایک بڑا خوبصورت سا مقام ہو اور جنت ہو، ممکن ہے کسی اور سیارے میں اور وہاں پہ یہ واقعہ پیش آیا، اور اس کے بعد اللہ تعالیٰ نے زمین کے اوپر آدم علیہ السلام کو اتار دیا ہو، تو یہ احتمالات ہیں۔ بہرحال تو انہیں پھل بہت پسند تھے، پھلوں کی انہوں نے خواہش کی، فانزل اللہ عز و جل علیہ قضیبین من عنب، تو انگور کے دو انہوں نے قضیب یعنی ڈنڈے سے دے دیے، وہی ہوتی ہے نا انگور لگانے کے لیے آپ ایک ٹہنی سی لگاتے ہیں، فغرسہما، انہوں نے وہ وہاں پہ بو دیا، جب اس کے پتے نکل آئے پھل آنے لگے، اور وہ اس جگہ تک پہنچ گیا کہ پھل دے، جا ابلیس لعنہ اللہ، عین نتیجے کے وقت ابلیس آ جاتا ہے، ابلیس آ گیا اور اس کے گرد ایک دیوار باندھ دی، تو آدم علیہ السلام نے کہا ما حالک یا ملعون، کہ یہ تیرا کیا حال ہے ملعون، کیوں یہ تو نے حائل کیا ہے، یعنی حائل تو نے، یہ حالہ سے مراد ادھر حائل کرنا ہی زیادہ بہتر ہے، کیوں یہ دیوار تو نے ملعون بنا دی، فقال ابلیس انہما لی، یہ میرے ہیں دونوں کے دونوں، جو ٹہنیاں لگا کے کھجور کے درخت اگائے ہیں، فقال لہو کذبتا، یا کذبتا، تو جھوٹ بول رہا ہے، فرضی بینہما بروح القدس، روح القدس نے دونوں کے درمیان آ کے پھر فیصلہ کیا، فلما انتهيا إليه قص عليه آدم قصته وأخذ روح القدس ضغطا من نار. یعنی پھر وہ ایک قصہ ہوا اور ختم ہوئی بات، تو روح القدس نے اس موقع کے اوپر ایک آگ کا شعلہ پھینکا یا ٹکڑا پھینکا، ورما بہ علیہما، اور اس کے ذریعے سے ان دونوں کے اوپر پھینکا کیا، یعنی کن دونوں پہ؟ جو ٹہنیاں ہیں کھجور کی. والعنب فی اغصانہما، صحیح ہے، اور یہ کھجور جو ہیں وہ ٹہنیوں سے لٹک رہے تھے. تو آدم علیہ السلام نے یہ گمان کیا لم یبق منہما شیئن، ادھر تو کچھ بھی باقی نہیں رہے گا. وظن ابلیس لعنہ اللہ مثل ذلک، اس نے بھی یہی گمان کیا. فدخلت النار حیث دخلت، جہاں جہاں آگ نے پہنچنا تھا وہ تو پہنچ گئی. اور فذهب منهما ثلثاهما، اور آگ ان دونوں میں سے دو تہائی کو کھا گئی، یعنی وہ جو دو ثلث تھا حصہ اسے کھا گئی. وبقی ثلث، اور ثلث باقی رہ گیا. بس وہ جو دو ہے وہ شیطان کا ہو گیا جسے آگ نے کھایا. تو تب روح القدس نے کہا کہ جو ان میں سے آگ لے گئی ہے، فحذ ابلیس لعنہ اللہ، تو یہی ابلیس کا کیا نصیب ہے، اور جو باقی رہ گیا ہے وہ آدم آپ کے لیے. اس لیے سرکہ جائز ہے، شراب حرام ہے. پھر ایک اور واقعہ ہے جس میں آدم علیہ السلام کا اگلی ہی حدیث ہے. امام صادق علیہ السلام فرماتے ہیں انہوں نے قوی حدیث قرار دیا ہے مولا تقی مجلسی رحمۃ اللہ علیہ نے. ذکر کرتے ہیں کہ جب ابلیس اترے تو انہوں نے حکم دیا کہ کھیتی باڑی کی جائے، حرث، کھیتی لگائی جائے، زراعت کی جائے، زرع. وطرح علیہ غرسن من غروس الجنہ، اور جنت کے پھلوں کو اور چیزوں کو لگانا شروع کیا. تو انہیں اللہ سبحانہ وتعالی نے عطا کیا کھجور اور انگور، زیتون اور انار، یہ چار چیزیں، ان کا قرآن میں بھی تذکرہ ہے. فغرسہا لیکون لعقبہ وذریتہ، اس لیے انہیں لگایا تھا کہ میری ذریت اور میری نسل آئے گی وہ بھی اس سے استفادہ کرے. اچھا، فاکل ہوا من ثمارہا، ان درختوں کے پھلوں سے آدم علیہ السلام کھایا کرتے تھے. ابلیس لعنہ اللہ آ گیا اور کہا اے آدم، یہ جو تم نے اگایا ہے لم اکن اعرفہ فی الارض، زمین پہ تو میں نے ابھی تک نہیں دیکھا، یہ کہاں سے لے آئے ہو تم؟ وقد کنت فیہا قبلک، پہلے بھی میں زمین پہ رہا ہوں. اذن لی اکل منہا شیئن، مجھے بھی تھوڑا سا دو میں بھی کھاؤں. تو آدم علیہ السلام نے انکار کیا اور کہا کہ انکار کر دیا واضح، تجھے نہیں دیا جا سکتا. ابلیس نے ان دا آخری عمر آدم، اب وہ بیچارہ کیا نام ہے مایوس ہو کے ایک قسم کا چلا گیا. آخر عمر میں آدم علیہ السلام کی وفات کے قریب دوبارہ آیا اور اب حوا کے پاس آیا اور کہا کہ بھوک بڑی سخت لگی اور پیاس بھی لگی ہے، اجہدانی، مجھے تو اس نے بیچارہ کیا وہ بھوک اور پیاس نے، تو کچھ دے دو. حوا نے کہا کہ کیا چاہتے ہو؟ کہا کہ مجھے صرف اور صرف ان پھلوں کا ایک ذائقہ چھوٹا سا چکھا دو. حوا نے کہا آدم نے مجھ سے عہد و پیمان باندھا ہے کہ میں ان اگی ہوئی چیزوں سے ایک ذرہ بھی تمہیں نہیں چکھاؤں گی اور کچھ نہیں دوں گی، کیونکہ یہ جنت سے ہے اور ضروری ہے کہ جنت کی چیزوں میں سے تجھے کچھ بھی کھانے کو نہ دیا جائے. تو اس نے کہا اچھا، پھر اپنے ہاتھوں سے دبا کے اس کا نچوڑ نکال لو. نچوڑ نکالنے میں کیا، جوس تھوڑا سا نکال لو. تو انکار کر دیا جناب حوا نے اور پھر کہا کہ اچھا پھر مہربانی کریں، میں صرف چوس لوں اسے تھوڑا سا، چوسنے میں کیا ہے، میں کھاؤں گا نہیں میں، کیونکہ کھانے سے عہد و پیمان باندھا تھا، کھانے سے منع کیا تھا. تو اس نے جناب حوا نے تھوڑے سے انگور کے لیے دانے اور اسے دے دیے، اس نے دیے، اس نے چوسے اور اس سے کھایا کچھ نہیں. تو حوا جو ہیں ان کے تاکید اس کے اوپر انہوں نے کی تھی کہ کھانے نہیں، اس لیے نچوڑ وہ چوس کے اس نے واپس کر دیے. فلما ذهب، جب وہ اسے چبانے لگا تو حوا نے فوراً اس کے منہ سے کھینچ لیے تاکہ یہ ایک عہد و پیمان نہ ٹوٹے. تب اللہ تبارک و تعالی نے وحی نازل کی آدم علیہ السلام پہ اور انہیں بتایا، خبر دی، ان العنب قد مسه عدوی و عدوک ابلیس، ابلیس جو کہ تیرا اور میرا دشمن ہے اس نے اسے منہ لگا لیا، اگرچہ نہیں کھایا لیکن منہ لگ گیا، چوس لیا ہے. اس لیے حرمت علیک من عصیرۃ الخمر، اس لیے میں خمر کا نچوڑ جو ہے تیرے اوپر حرام قرار دے رہا ہوں. ما خالطہ نفس و ابلیس، کیونکہ اس میں ابلیس کی سانسیں ہیں، صحیح ہے، اس میں ابلیس کا جھوٹا ہے. فحرمت الخمر، ہم خمر حرام قرار دے دیا. خمر مذکر مؤنث دونوں اس کے لیے فعل استعمال ہوئے ہیں. لأن عدو اللہ ابلیس مکر بحوا، جناب حوا کے ساتھ اس نے مکاری کی ہے، یہ جو اللہ کا دشمن ہے، حتی مس العنب، اور عنب کو اس نے چوس لیا ہے، ولو اکلہا، اگر وہ کھا لیتا، لحرمت الکرمت من اول الى آخر، یہ پوری پنیری اور درخت کیا ہو جاتے، یہی حرام قرار پا جاتے. اس لیے کھجور، انگور، کھجور کھانا کیا حلال، لیکن ان سے نچوڑا ہوا جوس اور شراب بنانا حرام ہے. وجميع ثمرها وما يخرج منها، اور تمام کے تمام پھل اور یہ، ان میں سے کچھ بھی جائز نہ ہوتا. تو آدم علیہ السلام نے حوا سے کہا کہ اس ابلیس نے حوا سے پھر بعد میں آیا اور کہا کیا کہ تم مجھے کھجور سے بھی کچھ چوس لینے دو تو کیا اس میں حرج ہے، جیسے میں نے انگور سے چوسا ہے. تو انہوں نے کھجور بھی اسے دی تھی، اور اس طرح سے کھجور بھی اس زمرے میں آ گئے، اور اللہ سبحانہ وتعالی نے فرمایا کہ یہ جو کھجور ہے، یہ اس سے کیا بھی نچوڑ جو ہے وہ، یعنی شراب اس کی بھی جائز نہیں ہے. وَكَانَتِ الْعِنَبُ وَالتَّمْرَ أَشَدَّ رَائِحَةً، اصل میں ان کی خوشبو بہت اچھی تھی. وَأَزْكَى مِنَ الْمِسْكِ الْأَصْفَرِ، اور بہترین ان کا ذائقہ اور پاکیزہ ترین خوشبو تھی. أَحْلَى مِنَ الْعَسَلِ، عسلے اور شہد سے بھی میٹھی تھی. لیکن جب ان دونوں کو اللہ کے دشمن عدو اللہ ابلیس نے مس کیا تھا، یعنی چوسا تھا، لعنہ اللہ، رَحَبَتْ رَائِحَتُهُمَا وَانْتَقَصَتْ حَلَاوَتُهُمَا، وہ خوشبو بھی چلی گئی، وہ مٹھاس بھی چلی گئی، یعنی جنت والی چیزیں چلی گئیں. تو امام صادق علیہ السلام آگے فرماتے ہیں کہ ابلیس لعنہ اللہ وہ وفات آدم علیہ السلام کے بعد گیا، اور پھر اسی پنیری کے اوپر اور کھجور کے درخت کے اوپر پیشاب کیا. فجر الماء فی عروقہا، اور وہ پھر پانی جو ہے اس کے جڑوں میں گیا، اور ان جڑوں سے اللہ کے جو دشمن ہیں اس کا ایک حصہ شامل ہو گیا. لہٰذا جب عنب یعنی انگور اور کھجور سے شراب بنائی جاتی ہے، تو وہ اس کا مسک کیا ہوا اور وہی پیشاب کی تاثیر اس کو اصل میں انسان پی رہا ہوتا ہے. فحرم اللہ عز وجل علی ذریت آدم، اس لیے ذریت آدم پہ ان دونوں کو اللہ نے حرام قرار دے دیا. کل مسکرین، اور ہر مسکر نشاور کو حرام قرار دے دیا، کیونکہ پانی جو ہے وہ جاری ہوا ہے عدو اللہ ابلیس کے پیشاب کے ذریعے سے کھجور کے درخت میں اور انگور کے درخت میں. اور اس طرح سے ہر مختمر جس سے خمر بنایا جاتا ہے، یعنی نشاور، ہر نشاور چاہے وہ کھجور سے ہو یا انگور سے، وہ خمر ہے. اور اس پانی نے اس کو ادھر وہاں پہ منتقل کیا، جو کہ عدو اللہ ابلیس اس کے وجود کا ایک حصہ ہے. اس لیے یہ دو روایات سے ہمیں پتہ لگا کہ آغاز اللہ تعالیٰ نے جو کیا ہے وہ اسی طریقے سے، جن کو حرام قرار دیا ان میں ابلیس کی شراکت ہے. یہ واقعہ سمجھانے کے لیے ہے جو اہل بیت علیہ السلام نے بیان کیا ہے، آغاز خلقت کا سمجھانے کے لیے. اس لیے اگلا باب ہی یہ ہے اس سے کہ شراب ہمیشہ حرام رہی ہے، نہ کہ یہ ہے کہ نبی صلی اللہ علیہ وسلم نے پہلے حلال تھی پھر حرام قرار دے دی. کوئی دور، کوئی امت ایسی نہیں ہے جس میں شراب کبھی اور حرام نہ ہو، ہمیشہ ہمیشہ شراب حرام رہی ہے. اس کے ضمن میں ایک واقعہ ہے طولانی، کہ آج وقت ختم ہوا چاہتا ہے، کل انشاءاللہ تعالی اس واقعے کو پڑھیں گے. ونو علیہ الصلوۃ والسلام کے واقعے سے تعلق رکھتا ہے، کیسے اس نے جھگڑا کیا. لیکن اس میں بھی دیکھا آپ نے، یہاں پہ یہ بات بیان کی کہ اس نے چونکہ مختلف جگہوں پہ جا کے پیشاب کیا اور وہ پانی جڑوں پر پہنچا، لہٰذا اس کی شراکت کھانے پینے والی چیزوں میں ہو گئی. اس لیے اب دین آ کے بتائے گا کہ کب حلال ہے کب حرام ہے. حرام اس وقت ہے جب اس کی شراکت کا اثر طاری ہونے لگ جائے. حلال کب ہے؟ کہ جب اس کی تاثیر اس انسان کے اوپر نہیں پہنچے گی. یہ حلال حرام کے فلسفے کو بیان کرنے کے لیے واقعات ذکر کیے گئے ہیں. تو انشاءاللہ اس کے بعد ہم اگلے ٹاپک میں ہی کل منتقل ہو جائیں گے، اس واقعے کو پڑھیں گے کہ ثلث زائل ہونے کا کیا ہے، دو ثلث زائل ہونے سے مراد کیا ہے. نوح علیہ السلام کا ایک طولانی واقعہ ہے، اسے کل ملاحظہ کریں گے. صلی اللہ علیہ سیدنا محمد وآلہ طاہرین.